بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على رسوله الكريم وعلى آله وأصحابه أجمعين، أما بعد. آج کی مجلس ہے 23. آج کا عنوان ہے مجاہدہ کی حقیقت. مجاہدہ کا لفظ تو ہم نے بہت سنا ہے، لیکن مجاہدہ کا مفہوم سمجھے، معنی سمجھے، اس کی حقیقت کو سمجھے، اللہ ہمیں مجاہدہ کی حقیقت سمجھا دیا. ورنہ کئی مرتبہ جس کو ہم مجاہدہ سمجھ رہے ہوتے ہیں وہ مجاہدہ نہیں ہوتا ہے. اس لیے بات کو سمجھ، دھیان اور توجہ کے ساتھ سنیں. فرمایا مجاہدہ کی حقیقت یہ ہے کہ معاصی کو تو مطلقاً ترک کرے، گناہوں کو تو بالکل چھوڑ دے، اور یہ نفس کی مخالفت واجب ہے. نفس کی مخالفت کیا ہے؟ واجب ہے، یاد رکھنا. اور مباحات میں تقلیلاً مخالفت کرے، جائز چیزوں میں تھوڑی تھوڑی مخالفت کرے، اور یہ مخالفت مستحب ہے. نفس کی مخالفت، جو نفس گناہوں کی طرف لے جائے، اس کی مخالفت کرنا واجب ہے، اور جو جائز چیزیں ہیں اس کی بھی مخالفت کرے، اس کا مخالفت کرنا مستحب ہے، مگر ایسا مستحب ہے کہ مخالفت واجبہ کا حصول کاملہ اس مخالفت مستحبہ پر موقوف ہے. بعد میں اس کی تفصیل سمجھ میں آ جائے گی، ابھی تو حضرت کی جو عبارت ہے وہ بتا رہا ہوں، سمجھ میں آ جائے. جیسے بہت سونا، بہت کھانا، بہت اچھا کپڑے پہننا، بہت باتیں کرنا، لوگوں سے زیادہ ملنا ملانا، سو ان میں تقلیل کرے، یہ جائز ہے. سونا بھی جائز ہے، کپڑے پہننا بھی جائز ہے، لیکن اس کے اندر کم کرے، یہ مستحب ہے. اور ان کے کمی کی وجہ سے جو واجب ہے وہ پورا پورا ادا ہوگا، یہ کہنا چاہتے. واجب کو پورا پورا ادا کرنے کے لیے جائز چیزوں میں بھی کمی کرنی پڑے گی. حضرت والا نے ان مختصر لفظوں میں مجاہدہ کی حقیقت بھی بیان فرما دی، مجاہدہ کی حقیقت بیان فرما دی، اور اس کے درجات بھی بیان فرما دی کہ کون سا مجاہدہ واجب ہے اور کون سا مجاہدہ مستحب ہے اور کس حد تک مستحب ہے. جیسے مسائل کے اندر فرائض، واجبات، مستحبات ہے نا، ایسے اس کے اندر بھی واجبات اور مستحب ہے. اب مجاہدہ کا مفہوم سمجھو، اس کی تفصیل یہ ہے کہ مجاہدہ کے عرفی معنی نفس کے تقاضوں کی مخالفت کرنا. مجاہدہ کس کو کہتے ہیں؟ نفس کے تقاضوں کی مخالفت کرنا، اس کا نام مجاہدہ ہے. ذرا سمجھو، ہم مجاہدہ کس کو کہتے ہیں؟ بہت زیادہ عبادت کرنا، زیادہ سے زیادہ روزے رکھنا فرائض کے علاوہ، زیادہ سے زیادہ نوافل پڑھنا، سمجھے نا؟ تو بولے یہ بڑا مجاہد ہے، بڑا مجاہدہ کرتے. فرمایا مجاہدہ کا اصل جو ہے عرف میں مانا ہے نفس کے تقاضوں کی مخالفت کرنا. جس کام کو انسان کا نفس چاہ رہا ہو، دل میں خواہش ابھر رہی ہو کہ یہ کام کرو، نفس کی اس خواہش کو کچل کر اور اس کے چاہنے کو چھوڑ کر نفس کو اس کام سے باز رکھنا، بچانا، یہ مجاہدہ ہے. جی، نفس کو اس کام سے باز رکھنا یہ مجاہدہ، یعنی نفس جس بات کو چاہ رہا ہے اور اس کو اس بات پر عمل نہ کرنے دینا، اس سے بچانا، یہ مجاہدہ ہے. خواہشات نفس کی مخالفت ہی کو خواہشات نفس کی مخالفت ہی کو صوفیاء کرام مجاہدہ کہتے ہیں. اب خواہشات کئی قسم کی ہوتی، بعض عبادات میں بھی خواہشات ہوتی ہے اور بعض گناہوں میں بھی خواہشات ہوتی. بھئی جی چاہتا ہے ہم اتنا پڑھیں گے قرآن، جی تو یہ بھی تو خواہشات ہے. اب مجاہدہ کیا ہے اس کے اندر؟ اس کے اندر مجاہدہ یہ ہے کہ آپ کو کہہ دیا اتنا کم پڑھنا ہے، تو اب آپ کے لیے مجاہدہ ہو گیا، کیونکہ جی چاہ رہا تھا کہ اتنا زیادہ پڑھنا ہے اور کہا گیا اتنا کم پڑھنا ہے، تو اب یہ مجاہدہ ہوگا. تو یہ حالانکہ زیادہ پڑھنا کوئی گناہ کا کام نہیں تھا، لیکن اطاعت پر آنا، اب اس کو چھوڑنا، یہ خواہشات تھی، اس کو چھوڑنا یہ مجاہدہ ہے. خواہشات کبھی اچھے کاموں کی بھی ہوتی ہے اور کبھی برے کاموں کی بھی ہوتی ہے. تو خواہشات نفس کی مخالفت ہی کو صوفیاء کرام مجاہدہ کہتے ہیں. اب خواہشات نفس میں بہت ساری چیزیں آ گئی، تو بعضوں کا گناہوں کا نفس چاہ رہا ہے، اس سے بچنا مجاہدہ. بعضوں کا کچھ زیادہ چاہ رہا ہے اور کسی کی طاعت میں اس کو کم کرایا جا رہا ہے، تو اس کا کم کرنا مجاہدہ ہے. اور یہ لفظ مجاہدہ قرآن کریم سے ماخوذ ہے. اللہ تعالیٰ کا ارشاد ہے والذین جاہدوا فینا لنہدینہم سبلنا، والذین جاہدوا فینا لنہدینہم سبلنا. جو لوگ ہمارے راستے میں مجاہدہ کریں گے ہم ان کو اپنے راستے کی ضرور ہدایت دیں گے. تو اب ہدایت مجاہدہ پر موقوف ہے اور مجاہدہ اطاعت پر موقوف ہے. جی اپنی مرضی سے ہر کام کرنا نہیں، دوسروں کی مرضی سے کام کو کرنے پر مجاہدہ ہوتا ہے. اس مجاہدے میں ہدایت چھپی ہوئی ہے. اس لیے مجاہدہ خود زیادہ سے زیادہ کام کرنا یہ اصل مجاہدہ نہیں ہوا، یہ تو مجاہدہ کی شکل ہوئی. اصل نفس کے خلاف، یاد رکھو نفس کے خلاف. اور بعض مرتبہ نفس اس کو چاہ رہا ہوتا ہے اور کسی کے تابع ہو کر ہم نے کہہ دیا کہ بھائی انہوں نے کہا کہ تم اتنا کرنا. مثال کے طور پر کوئی دن میں 5 بار پڑھتا ہے، بہت اچھی چیز ہے، قرآن شریف پڑھا جا رہا ہے، کوئی گناہ کا کام تھوڑی ہے. اب وہ اپنی اصلاح کے لیے جب شروع کر رہا ہے، اس نے کہا بھائی قرآن دن میں ایک ہی قرآن پڑھنا، یعنی ایک پارا پڑھنا. اب اس کے لیے 4 کا چھوڑنا بہت بڑا مجاہدہ. اب اگر یہ ایک کے بجائے 4 پڑھے گا تو یہ نفس کی مانی، یہ نفس کی خواہشات پر چلا، اور اگر 4 کو چھوڑ کر ایک پڑھا، اس نے نفس کی مخالفت کی، یہ مجاہدہ ہوا. اس مجاہدے پر اللہ اس کو ہدایت دے گا. اور ایک گناہ کا کام نفس ابھارتا ہے کہ فلاں کی غیبت کرے، فلاں سے بدلہ لے، فلاں سے بدگمانی کرے، اور آپ نے اس کی مخالفت میں دوسرے کام میں شروع کر دیا، اس کی تعریف شروع کر دی اور اس کو ہدیہ دینا شروع کر دیا، مخالفت کے مجاہدہ ہوا. اس مجاہدے پر ہدایت پھیلی ہوئی. عربی زبان میں لفظ مجاہدہ کے معنی ہے محنت کرنا. مجاہدہ کا معنی ہے محنت کرنا، کوشش کرنا. اس مفہوم کا اطلاق صوفیاء کرام کی استحلا میں اس کوشش کو اور جد و جہد پر کیا جاتا ہے جو نفس کے خلاف ورزی میں کی جاتی، البتہ مختصر طور پر اسے صرف مخالفت نفس سے تعبیر کر لیا جاتا ہے. خلاصہ کیا ہے؟ مخالفت نفس، نفس کے خلاف چلنا، بس یہ مجاہدہ ہے. کیونکہ اس وقت میں ہمیں سب سے زیادہ انسان سے جو گناہ ہو رہا ہے وہ نفس کی وجہ سے ہوتا ہے. اسی لیے فرمایا جس کا نفس قابو میں آ گیا تو اس کا سب کچھ قابو میں آ گیا. تو نفس کے تقاضوں کی خلاف ورزی بعض حالات میں واجب ہے اور بعض حالات میں مستحب ہے. یعنی اگر نفس کسی گناہ کی طرف بلا رہا ہے، اور اس گناہ کا تقاضا دل میں پیدا کر رہا ہے، تو اس تقاضے کی مخالفت کر کے اس کو کچلنا اور مجاہدہ کرنا یہ واجب ہے. مثلا فرض کرے کہ دل میں یہ شدید تقاضا پیدا ہوا کہ نگاہ کسی نامحرم کو دیکھ کر اس سے لذت حاصل کرے، اس سے مزہ لے. اب اس تقاضے اور داعیے کی مخالفت کرنا اور اس تقاضے کو کچلنا واجب ہے، اور اس تقاضے پر عمل کرنا اور اس تقاضے کے آگے ہتھیار ڈال دینا جائز نہیں، گناہ ہے. یا مثلا دل میں تقاضا پیدا ہوا کہ میں فلاں کی غیبت کروں، مجلس جمی ہوئی ہے، دوسروں کا تذکرہ کرتے ہوئے مزہ آ رہا ہے، گفتگو بات چل رہی ہے، اب دل میں تقاضا پیدا ہو رہا ہے کہ میں فلاں کی غیبت کروں. یہاں اس تقاضے کی مخالفت کرنا واجب ہے، لہذا جہاں کہیں انسان کا نفس کسی گناہ پر آمدہ کرے اور اس وقت اس کی مخالفت کرنا اور مجاہدہ کرنا فرض ہے. یہ فرض واجب ہو گیا ہے نا، مخالفت کرنا اور مجاہدہ کرنا فرض ہے. تو گویا دوسرے معنوں میں گناہوں سے بچنا فرض ہو گیا. تو یہ فرائض میں سے نہیں ہے. جیسے نماز پڑھنا فرض ہے، روزہ رکھنا فرض ہے، گناہ سے بچنا بھی فرض ہے. تو آج ہم بعض فرض کو ادا کر رہے ہیں اور بعض فرض چھوڑ رہے ہیں، تو کہاں سے ایمان کامل ہوگا اور کہاں سے ہمارے پر اللہ کی مدد آئے گی؟ تو جو ابھی تک نماز کو فرض سمجھ رہے تھے تو وہ نماز پڑھنے والے بن گئے، کہا کہ ہاں الحمدللہ ہم فرض پر ادا ہو گئے. حج کو فرض سمجھ رہے تھے، حج کر لیا. روزے کو فرض سمجھ رہے تھے، روزے پر آ گئے. زکات کو فرض سمجھ رہے تھے، زکات دینا شروع کر دی. اب ان چاروں کو فرض سمجھتے ہیں اور کہا الحمدللہ ایمان تو پہلے سے موجود تھا، تو بولا اب ہمیں اور کیا چاہیے؟ نہیں، گناہوں سے بچنا، نفس کی مخالفت کرنا یہ بھی فرض ہے. کیا یہ فرض زندہ ہوا؟ جیسے نماز چھوڑنے پر گناہ ہے، ایسے ہی نفس کے مطابق عمل کرنے پر بھی گناہ ہے. جو نفس غلط تقاضے کی خواہش کر رہا ہے اس کو پورا کرنا بھی ایسا ہی گناہ جیسے نماز چھوڑنا گناہ. مجاہدہ مستحبہ کیا ہے؟ لیکن اگر نفس کسی ایسی چیز کا پیدا کر رہا ہے، تقاضا پیدا کر رہا ہے جو گناہ اور حرام نہیں ہے، ناجائز نہیں ہے، بلکہ وہ جائز ہے، لیکن وہ مباح ایسا ہے کہ اس کے بارے میں بزرگوں کا تجربہ یہ ہے کہ وہ مباح انسان کو رفتہ رفتہ گناہ کی طرف کھینچ کر لے جاتا ہے، تو ایسے تقاضوں کی بھی مخالفت کرنی چاہیے. البتہ ایسے موقع پر نفس کی مخالفت کرنا واجب تو نہیں ہے، لیکن مستحب ضرور ہے، محض اس لیے کہ کہیں ایسا نہ ہو کہ تقاضا آہستہ آہستہ کسی گناہ کے اندر مبتلا کر دے. اس ملفوظ میں حضرت تھانوی رحمۃ اللہ علیہ فرما رہے ہیں کہ اللہ جل جلالہ تک پہنچنا، اللہ تک پہنچنا مجاہدہ کے بغیر نہیں ہو سکتا. اللہ تک پہنچنا مجاہدہ کے بغیر نہیں ہو سکتا. مجاہدہ تو کرنا پڑے گا، اور مجاہدہ سمجھ گئے، مجاہدہ نفس کی مخالفت کرنا ہے. جی، تو بعض جگہ پر مجاہدہ کرنا فرض ہے اور بعض جگہ پر مجاہدہ کرنا مستحب ہے. اس لیے اللہ تعالیٰ نے صاف صاف فرما دیا والذین جاہدوا فینا لنہدینہم سبلنا. اس آیت میں اللہ تعالیٰ نے اپنے راستے کی ہدایت کو مجاہدہ پر موقوف رکھا ہے. جاہدوا فینا تو لنہدینہم. آئے گی، وہ بھی آئے گی. تو فرمایا جب مجاہدہ کرو گے تو ہم تمہیں راستے کی ہدایت دیں گے. مجاہدہ کے بغیر وصول نہیں ہو سکتا. وصول یعنی اللہ کا تعلق، اس کو کہتے وصل، اپنے مالک سے مل جانا اس کو وصل کہتے ہیں، محبوب سے مل جانا اس کو وصل کہتے ہیں. مجاہدہ کے بغیر وصل نہیں ہو سکتا. حضرت امام احمد بن حنبل رحمت اللہ علیہ کے بارے میں لکھا ہے کہ ایک مرتبہ انہوں نے خواب میں اللہ جل شانہ کی زیارت کی، اللہ تعالی کی زیارت کی. بیداری کے عالم میں رہتے ہوئے اس دنیا میں اللہ تعالیٰ کی زیارت کرنا ممکن نہیں. البتہ خواب میں اللہ تعالیٰ زیارت کرا دیتے ہیں. کس طرح کراتے ہیں یہ اللہ تعالیٰ ہی جانے, ہمیں کیا معلوم. بہرحال اس زیارت کے موقع پر حضرت امام احمد بن حنبل رحمت اللہ علیہ نے اللہ تعالیٰ سے سوال کیا, کیف السبیل الیک, یا اللہ آپ تک پہنچنے کا راستہ کیا ہے؟ بھائی منزل ہے, اوپر جانا ہے, تو پوچھتے ہیں بھائی اس منزل پر جانے کا راستہ کدھر ہے؟ تو ایسے ہی اللہ تک جانا ہے اور راستہ نظر نہیں آ رہا ہے, تو فرمایا کیف السبیل, یا اللہ آپ تک پہنچنے کا اور کدھر ہے سیڑھی اور راستہ یا لفٹ؟ تو اللہ تعالیٰ نے جواب میں فرمایا, اترک نفسک وتعال, اپنے نفس کو چھوڑو اور ہمارے پاس چلے آؤ. نفس کو چھوڑو ہمارے پاس چلے آؤ, یعنی اپنے نفس کی مخالفت کرو اور اس کے تقاضوں کو دباؤ, جب یہ عمل کرو گے تو ہم تک پہنچ جاؤ گے. تو پچھلے جو تکبر کی جو علاج بتایا ہے نا, علاج وہ سارا کا سارا نفس کی مخالفت ہے. کہ آپ کو کسی پر غصہ آیا تو ابھی نفس کی مخالفت کیا کرو, آپ سمجھو کہ ہو سکتا ہے وہ میرے سے بہتر ہو, میں اس سے برا ہوں, اس کا ایک گنا میرے سامنے ہے, میرے 10 گنا اس کے سامنے اس سے زیادہ برے ہو. تو یہ دیکھو نفس کی مخالفت کے لیے طریقے بتائے, اور کہا کہ جو ایک مکہ مجھے مارے گا اس کو میں 1 اخروٹ دوں گا. اب کیا نفس چاہتا ہے کہ مجھے ایک مکہ مارے؟ بلکہ نفس تو عزت چاہتا ہے, اور یہاں اس کو ذلیل کر رہے. تو یہ نفس کی مخالفت ہی ہوئی پوری کی پوری, جو تکبر میں, غیبت میں, سب جگہ پر, جو ابھی تک جتنا درس ہوا سب میں مخالفت نفس ہی بتایا گیا ہے. اس سے غیبت چھوٹے گی, اس سے سب کچھ ہوگا. ہاں سب دیکھ لو, آپ اس کو دوبارہ سنو تو آپ دیکھو گے قدم قدم پر مخالفت نفس ہے, مخالفت نفس ہے, یہ مجاہدہ ہے. اور ظاہر بات ہے مجاہدہ کیا ہے, اس مجاہدے پر اللہ کا تعلق ملے گا. تکبر کیا ہے, یہ نفسانیت ہے, اور اس کا علاج یہ مجاہدہ ہے. تو آپ نفسانیت بھی سمجھ گئے, جب یہ عمل کرو گے تو ہم تک پہنچ جاؤ گے. اصلی مجاہدہ, حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, المجاہد من جاہد نفسہ, فرمایا کہ اصل مجاہدہ وہ ہے جو اپنے نفس سے جہاد کرے. المجاہد, اسی لیے یہ جو دعوت و تبلیغ کا جو کام دیا تھا اس میں یہی مجاہدہ ہے, نفس کے خلاف چلنا. جی نفس نہیں چاہ رہا ہے, میرے پاس ٹائم نہیں ہے, دکان میں بیزی ہوں, لیکن اس کی مخالفت کر کے اللہ کے دین کو سیکھنے کے لیے اللہ کے راستے میں نکلنا, یہ مجاہدہ ہے اس کے لیے. اس لیے اس کو بھی کہتے ہیں والذین جاہدوا, کہ ہمارے راستے کا جو مجاہدہ وہ بھی ایک مجاہدہ ہے. اور ایک گھر میں بیٹھ کر بھی نفس کا مجاہدہ کرنا, جس میں تکبر کے بارے میں سارا آیا نفس کا مجاہدہ ہے, غیبت کے بارے میں جو سارا آیا وہ نفس کا مجاہدہ ہے, حسد کے بارے میں آیا مجاہدہ ہے, تجسس کے بارے میں روکا وہ مجاہدہ ہے, نفس چاہتا ہے تجسس کرو اور مجاہدہ ہے کہ نہیں, ارے اس کو اس کا کام کرنے دو, تجھے کیا پڑی اس کا کام, تو اپنے تجسس کر تیرے اندر کیا ہے. تو یہ مجاہدہ نہیں ہے. جی نیت تو کرنا نہیں, وہ خود نفس کو ماریں گے, وہ خود نیت ہو جائے گی. جس کو استحضار ہوگا یہ وہ نیت, وہ نماز کی طرح نیت اور مراقبے کی طرح, اس کی نیت کی ضرورت نہیں ہے. نفس کی مخالفت کی یہ خود نیت ہو گئی. فرمایا کہ اصل مجاہدہ وہ ہے جو اپنے نفس سے جہاد کرے. لڑائی کے میدان میں دشمن سے لڑنا بھی جہاد ہے, دشمن سے لڑنا بھی جہاد ہے, لیکن اصلی مجاہدہ وہ ہے جو اپنے نفس سے اس طرح جہاد کرے کہ نفس کی خواہشات, نفس کی آرزوئے, نفس کے تقاضے ایک طرف بلا رہے ہیں. وہ کون سے بلا رہے؟ جو پچھلے سارے اسباق گئے وہ سارے نفس کے کام تھے. کہیں تجسس کی طرف بلا رہا ہے, کہیں غیبت کی طرف بلا رہا ہے, اور کہیں تکبر کی طرف بلا رہا ہے. تو سارے تقاضے ایک طرف بلا رہا ہے, اور بھی دوسرے بہت سارے ہیں. اور انسان نفس کے ان تقاضوں اور آرزوں کو پامال کر کے دوسرا راستہ اختیار کر لیتا ہے تو اس کا نام مجاہدہ ہے. बातें वही है लेकिन उन्वान अलग है। आज उसको बताया मुजाहदा, लेकिन हुआ क्या है कि पिछला भी जो सारा था वो भी मुजाहदा था, लेकिन वो मुजाहदा था वो आज समझेंगे। हाँ, वो बताया समझो तकब्बुर का एक इलाज हो रहा है, तो इलाज क्या ऐसे होगा? तो आज मुजाहदे की तफसील बताई, इसलिए उसकी तरफ इशारा कर रहा हूं कि आपको समझना हो तो उसमें सब कुछ मिल जाएगा। तो फरमाया, नफ्स के इन तकाजों और आर्जों को पामाल करके दूसरा रास्ता इख्तियार कर लेना तो उसका नाम मुजाहदा। लिहाजा जो शख्स भी अपनी इस्लाह की तरफ कदम बढ़ाता बढ़ाना चाहे और अल्लाह जल्ल शानू की तरफ कदम बढ़ाना चाहे तो उसको मुजाहदा करना ही पड़ता है। अब बताओ, इस्लाह बगैर मुजाहदे के होगी? हो सकती है? बोलो, नहीं हो सकती, क्योंकि नफ्स की मुखालिफत। तो आज तो हमारा हाल ये है कि हम नफ्स की कुछ मुखालिफत न करें, हम अपने आप को जलील न करें और हमारी इसलाह हो जाए, ये नहीं हो सकता। जलील जिल्लत तो इख्तियार करनी पड़ेगी। दाना खाक में मिलता है, फिर गुले गुलजार बनता है। आज हमें अपने आप को मिटाना होगा, फिर अल्लाह हमें चमकाएंगे। तो मुजाहदा करना होगा, फिर राहत मिलेगी। मुजाहदे के बाद जो राहत मिलेगी वो राहत हकीकी होगी, और मुजाहदे से पहले जो राहत होगी वो राहत नकली होगी और वक्ती होगी। जी, आज हम उस राहत को राहत समझ लिया जो नकली है, क्योंकि जब असली राहत का टेस्ट मिलेगा तो नकली राहत को भूल जाएंगे। असली चखी नहीं है, असली देखी नहीं है, तो ये बता रहे कि मुजाहदा जब असली करेंगे तो फिर मुजाहदे के बाद अल्लाह राहत भी असली देंगे। क्योंकि हर मुसीबत, हर परेशानी के बाद अल्लाह राहत जरूर देते। इन्न माअल उसरी युसरा, हर तंगी के बाद अल्लाह आसानी लाते। तो हर मुजाहदे के बाद राहत मिलेगा। यानी अपने नफ्स की मुखालिफत करना और नफसानी ख्वाहिशात के खिलाफ जबरदस्ती करके, मेहनत करके, कोशिश करके, कड़वा घोंट पीकर अमल करना और किसी तरह अपने नफ्स की ख्वाहिशात को दबाकर, कुचलकर उसकी खिलाफ वर्जी करना, उसका नाम मुजाहदा है। तो मुजाहदा की हकीकत समझ गए? मुजाहदा की हकीकत क्या है? नफ्स जो तकाजे कर रहा है ख्वाहिशात के, गुनाह के, उसकी मुखालिफत करना, ये मुजाहदा है, और ये मुजाहदा वाजिब और फर्ज है। और एक नफ्स जायज कामों का तकाजा कर रहा है तो जायज कामों में ज्यादा नहीं, उसको कम करना, उसको कम करना, ये मुजाहदा मुस्तहब है। तो मुस्तहब के अदा करने से फर्ज अदा करना आसान हो जाता है। जी, हमारा और आपका नफ्स, यानी वो कुव्वत जो इंसान को किसी काम के करने की तरफ उभारती है, वो कुव्वत जो इंसान को किसी काम के करने की तरफ उभारती है, चलाती है, वो नफ्स से दुनियावी लज्जतों का आदि बना हुआ होता है। नफ्स किसको कहते हैं? वो एक कुव्वत है जो इंसान को किसी काम के करने की तरफ चलाती है, वो नफ्स है, और ये नफ्स दुनियावी लज्जतों का आदि बना हुआ है। लिहाजा जिस काम में उसको जाहिरी लज्जत और मजा आता है उसकी तरफ ये दौड़ता है, ये उसकी जिबिल्लत और खसलत है। उसकी तबीयत क्या है इस नफ्स की? कि जहां उसको मजा आता है वहां भागता है। जी, गिबत में मजा आता है तो गिबत की तरफ चलता है। लोगों से ज्यादा मिलने में मजा आता है तो ज्यादा मिलता है। जी, गुनाहों में मजा आता है तो गुनाह करता है। तो ऐसे कामों की तरफ इंसान को माइल करे, ये इंसान से कहता है कि ये काम कर लो तो मजा आ जाएगा, ये काम कर लो तो लज्जत हासिल हो जाएगी। लिहाजा ये नफ्स इंसान के दिल में ख्वाहिशात के तकाजे पैदा करता रहता है। ये नफ्स इंसान के दिल में ख्वाहिशात के तकाजे पैदा करता रहता है। अब अगर इंसान अपने नफ्स को बेलगाम और बेमुहार छोड़ दे, यानी बेलगाम छोड़ दे, اور جو بھی لذت کے حصول کا تقاضا پیدا ہو اس پر عمل کرتا جائے، یعنی کہ انسان مجاہدہ چھوڑ دے اور نفس جو چاہتا ہے وہ کرتا جائے، تو پھر کیا ہوا؟ وہ انسان ہی نہیں رہا، وہ تو جانور بن گیا، کیونکہ جانور کا کیا کام ہے؟ جو جی چاہا وہ کر لیا، جانور کا یہی کام ہے. اب انسان نے بھی جو جی چاہا کر لیا تو پھر وہ کیا ہوا؟ تو مجاہدہ تو وہی ہے کہ جو جی چاہا اس کو چھوڑ دے اور جو اللہ نے چاہا وہ کر لے، تو اس پر عمل کرتا ہے اور نفس کی ہر بات مانتا جائے، تو اس کے نتیجے میں پھر وہ انسان انسان نہیں رہتا بلکہ جانور بن جاتا ہے. تو ہم سب کون ہے بھائی؟ ارے انسان ہے یا جانور ہے؟ بولنے میں بھی سب چپ ہو جائیں گے، ابھی تو تکبر کی بات گئی. ارے کہو ہم تو جانور ہے اور جانوروں سے بھی بدتر ہے، پتہ نہیں آپ کہو نہ کہو، میں تو ابھی تک ویسا ہی ہوں، بس اللہ مجھے بنا دے اور بننے کے لیے میں درس بھی دے رہا ہوں کہ دیتے دیتے شاید انسان بن جاؤ. ہاں ورنہ تو ابھی تو اس میں سے بہت سارے کہتے ہیں کیسے الفاظ بلواتے ہیں، ہم تو اللہ نے ہمیں انسان بنایا ہے، اشرف المخلوقات بنا، پھر ہم کیسے کہیں گے ہم جانور ہیں؟ نہ کہو بھائی، کوئی بات نہیں. ابھی لکھا جانور ہے. جی، سب لکھو، جتنے سن رہے ہیں نا سب لکھو کہ ہم جانور ہیں. جی چلو آگے، تو اب آگے سنو، نفسانی خواہشات کا اصول یہ ہے، نفسانی خواہشات کا اصول یہ ہے، نفس جو چاہتا ہے نا اس کا اصول کیا ہے؟ کہ اگر ان کی پیروی کرتے جاؤں گے، نفس نے جو چاہا وہ اگر پورا کرتے جاؤں گے، جی تو جو چاہا وہ ہم اگر پورا کرتے جاؤں گے اور ان کے پیچھے چلتے جاؤں گے اور اس کی باتیں مانتے جاؤں گے یہ نفس کی، تو پھر کسی حد پر جا کر قرار نہیں آئے گا. یاد رکھو، کیونکہ نفس ایسا ہے کہ اگر اس کی بات کو مانتے گئے خواہشات، کیونکہ خواہشات کا تقاضا نفس کو پیدا ہوتا ہے، تو خواہشات کا کوئی اینڈ نہیں ہے. یاد رکھو، ضرورت کا اینڈ ہے لیکن خواہشات کی انتہا نہیں ہے. اس لیے فرمایا، حضرت کے الفاظ ہے کہ کسی حد پر جا کر قرار نہیں آئے گا اگر اس کی ہر بات کو مانتے گئے، ہر خواہش کو پورا کرتے جائیں گے، کیونکہ ضرورت اللہ نے رکھی ہے اور ضرورت کو پورا کرنے کا وعدہ بھی اللہ نے کیا ہے اور ضرورت کے لیے محنت کرنے کا بھی حکم دیا ہے. تو معلوم ہوا ضرورت کا اینڈ ہے لیکن خواہشات کا اینڈ نہیں ہے، اس لیے کہ خواہشات کے پورا کرنے کا ہمیں حکم نہیں دیا ہے، خواہشات کو تو دبانا ہے، ضرورت کو پورا کرنا ہے. اب آپ کہوں گے خواہشات کیا ہے، ضرورت کیا ہے؟ تو پہلے بھی مثال دے چکا ہوں بھائی، بدن کا چھپانا ضرورت ہے، ستر کا چھپانا ضرورت ہے. کیا اب ضرورت 100 شلنگ میٹر والے کپڑے سے بھی پوری ہو سکتی ہے، 500 شلنگ میٹر والے کپڑے سے بھی پوری ہو سکتی ہے، 10,000 شلنگ میٹر والے کپڑے سے بھی پوری ہو سکتی ہے؟ تو ضرورت ہے تو ضرورت ہے تو 100 روپے میں پوری کر لو، اور اللہ نے اگر مال دیا ہے تو 1,000 2,000 والے شلنگ سے میٹر والے کپڑے میں پوری کر لو، یہ ضرورت ہے. خواہشات کیا ہے کہ او ہو ابھی نیا کپڑا آیا نئے ڈیزائن کا، چلو ابھی سلائے ہوئے 1 مہینہ ہوا تھا، بولے اس کو نکالو ابھی دوسری ڈیزائن کا لاؤ، اس کو نکالو تیسری ڈیزائن کا لاؤ. تو یہ ہر ہفتے میں جوڑا بدلنا، ہر مہینے میں جوڑا بدلنا، یہ خواہشات ہے اور ضرورت ہے. اپنی ضرورت کا اچھا سمجھ کر لیا، سال 2 سال چلانا یہ ضرورت ہے. تو سمجھے، آج ہم خواہشات کی طرف چلے گئے ہر چیز میں، یہ تو کپڑا نہیں، ایسے کھانے میں، مکان کے ڈیکوریشن میں، گاڑی میں، موبائل میں اور جوتوں میں، ہر چیز میں ہم خواہشات پر چلے گئے ہیں، ضرورت سے آگے نکل گئے. تو یہ فرما رہے ہیں کہ نفس کی اگر بات کو مانتے جاؤ گے تو پھر اس کو کہیں اینڈ نہیں آئے گا. انسان کا نفس کبھی نہیں کہے گا اب ساری خواہشات پوری ہو گئی، یہ کبھی نہیں کہے، اب مجھے کچھ نہیں چاہیے، یہ کبھی زندگی بھر نہیں ہوگا. کیونکہ ایک چیز کے ساتھ دوسری چیز لگی ہوئی ہوتی، کہا یہ ہو تو یہ بھی ضروری، یہ ہو تو یہ بھی ضروری ہے. तो कभी नहीं होगी, इसलिए कि किसी इंसान की सारी ख्वाहिशात इस जिंदगी में पूरी नहीं हो सकती और उसके जरिए कभी करार और सुकून नसीब नहीं होगा। ये उसूल अगर कोई शख्स ये चाहे कि मैं नफ्स के हर तकाजे पर अमल करता जाऊं और हर ख्वाहिश पूरी करता जाऊं, तो कभी उस शख्स को करार नहीं आएगा। क्यों? इसलिए कि इस नफ्स की खासियत यह है, इसलिए कि ये नफ्स की खासियत यह है कि एक लुत्फ उठाने के बाद और एक मर्तबा लज्जत हासिल कर लेने के बाद ये फौरन दूसरी लज्जत की तरफ बढ़ता है। हाँ, इसीलिए कहते हैं नफ्स क्या है, नफ्स ने एक डिजाइन जरा देख ली है ना, अब नई डिजाइन आई तो क्या कहेगा नफ्स, अरे बोले अभी तो ये डिजाइन चाहिए। हाँ, और फिर क्या कहेंगे, बोले ये तो ओल्ड हो गया। ये सब ये जुमले किसके, ये नफ्स के जुमले हैं भाई। शरीयत में तो ओल्ड है ही नहीं, शरीयत में तो जरूरत है, जरूरत के जब तक तो चीज इस्तेमाल करो करते जाओ। तो बोले आज गाड़ी तो जरा गाड़ी के ए वाली मॉडल हो गई तो कहते ये तो बहुत ओल्ड है, अभी तो केसी आ गया है। हाँ, तो बेचारा जो के ए वाले लेके चल रहा है तो उसको लोग हकारत की नजर से देखते हैं। हाँ, तो ये नफ्स क्या कहेगा, अभी के अभी जरूरत उससे चल रही है तो चलने दो, लेकिन कहेंगे फिर हमारी इज्जत, ये सारा तकब्बुर आता है। तो देखो सुकून नसीब नहीं होगा। ये उसूल अगर कोई शख्स चाहे कि नफ्स के हर तकाजे पर अमल करता जाओ और हर ख्वाहिश पूरी करता जाओ, तो कभी नहीं हो सकता। तो नफ्स की खासियत यह है कि एक लुत्फ उठाने के बाद, एक मरतबा लज्जत हासिल करने के बाद फौरन चाहता है कि दूसरा टेस्ट चाहिए, अब वो नहीं चाहिए। लिहाजा अगर तुम चाहते हो कि नफसानी ख्वाहिशात के पीछे चल चल कर सुकून हासिल करो, तो सारी उम्र कभी सुकून नहीं मिलेगा, तजर्बा करके देख लो। इसलिए सारी दुनिया परेशान है, क्यों कि नफ्स एक लज्जत लेकर उगता जाता है, बोले अब नया टेस्ट चाहिए, इसलिए नई नई फैशनें निकल रही है, नई नई डिजाइनें निकल रही है, खाने में नए नए टेस्ट निकल रहे हैं। क्यों कि नफ्स की ख्वाहिशात है कि बोले अभी ये तो हमने चख लिया है, अब ये नहीं चाहिए, वरना वो दुकान नहीं चलेगी। तो इंसान ऐसा, और शरीयत ने क्या कहा, शरीयत ने कहा कि भाई तुम्हारी जरूरत है, पेट भरना पूरी कर लो, सतर छुपाना पूरी कर लो, घर रहना जो सर्दी गर्मी से बचाए पूरा कर लो। तो आज इंसान अपना सारा माल ख्वाहिशात पर लगा रहा है, जरूरत नहीं, जरूरत से जायद लगा रहा है। आपने एक बीमारी का नाम सुना होगा जिसका नाम है जुउल बकर। जुउल बकर, इस बीमारी की खासियत यह है कि इंसान को भूख लगती रहती है, खाना खाता जाए भूख लगती रहती है, जो दिल चाहे खा ले, जितना चाहे खा ले, मगर भूख नहीं मिटती। एक बीमारी होती जो उल बकर। इसी तरह एक और बीमारी है जिसको इस्तिस्का कहा जाता है। इस बीमारी में इंसान को प्यास लगती रहती है, भाई घड़े के घड़े पी जाए, कुएं भी खत्म कर जाए, मगर प्यास नहीं बुझती। यही हाल इंसान की ख्वाहिशात का है, अगर उनको काबू न किया जाए और उन पर कंट्रोल न किया जाए, और जब तक उनको शरीयत और अखलाक के बंधन में न बांधा जाए, उस वक्त तक उसको इस्तिस्का की बीमारी की तरह लुत्फ लज्जत के किसी भी मरहले पर जाकर करार नसीब नहीं होता, किसी जगह पर जाकर चैन नहीं मिलता, बल्कि लज्जत की वो हवस और ख्वाहिशात बढ़ती ही चली जाती है। इसलिए आज सारी दुनिया परेशान है। इसलिए अगर सुकून चाहिए तो वापस बैक हो जाओ, हम जरा आगे निकल गए, पीछे आना पड़ेगा। कौन सा पीछे? वही नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत पर जाना पड़ेगा। आज हम वहां से आगे निकल गए हैं तो परेशान हो गए, वापस उस सीरत पर आओगे तो चैन और सुकून मिलेगा। हमारे नबी का तरीका और हमारा दीन हर जमाने में मॉडर्न है, इसमें सुकून है, ये ओल्ड है ही नहीं, ये ओल्ड प्रूफ है, याद रखना, ये हर वक्त नया है। लेकिन किसके लिए? जब दिल की इसलाह होगी उसके बाद आप समझोगे कि ओहो जिसको हम समझते थे ये ओल्ड है, अरे इसमें तो इतना मजा है, इतना टेस्ट है, इतनी लज्जत है कि क्या कहे इसका। लेकिन कहे क्या कि आज हम बीमार है, इसलिए बीमारी की वजह से हमें खाने का लज्जत और टेस्ट नहीं मिलती है। हमारी रूहानी की बीमारी की वजह से इस्लाम पर चलने के तरीकों में लज्जत और टेस्ट नहीं मिल रही। इसीलिए अल्लाह तबारक ताला और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इंसानी ख्वाहिशात के पीछे मत चलो। क्या फरमाया? इंसानी ख्वाहिशात के पीछे मत चलो, उनका इत्तेबा मत करो, इसलिए कि ये तुम्हें हलाकत के घड़े में ले जाकर डाल देगी, बल्कि उनको जरा काबू में रखो और उनको कंट्रोल करके शरीयत के माकूल हुदूद के अंदर रखो। अगर तुम उनको काबू में रखना चाहोगे तो शुरू शुरू में नफ्स तुम्हें जरा तंग करेगा, तकलीफ होगी, सदमा होगा, दुख होगा, जैसे पिछली मरतबा हुआ जो तकब्बुर के इलाज में क्या बताया, फरमाया दुख होगा, तकलीफ होगी, सदमा होगा, सब कुछ होगा, लेकिन नफ्स कंट्रोल हो जाएगा। अब बताओ मस्जिद में जाकर ऐलान करना, भाइयों मेरे अंदर तकब्बुर है, तो ये क्या नफ्स फिर कंट्रोल नहीं होगा? जरा दो चार मरतबा कह दो, अरे एक ही मरतबा कल कहा होगा, उसमें कितना कंट्रोल हो गया है। तो फरमाया ये है, सदमा होगा, दुख होगा, सब होगा, एक काम को दिल चाह रहा है मगर उसको रोक रहे है, दिल चाह रहा है कि टीवी देखे, उसमें जो खराब खराब फिल्में आ रही है वो देखे, ये नफ्स का तकाजा हो रहा है, मोबाइल है उसमें नेट पर जाए, यहां देखे वहां देखे, ये तकाजा हो रहा है। अब जो आदमी इसका आदी है उससे कहो कि इसको मत देख और इस नफसानी तकाजे पर अमल न कर, अगर वो नहीं देखेगा और आंख को उससे रोकेगा तो शुरू में उसको दिक्कत होगी, मशक्कत होगी, बुरा लगेगा, इसलिए कि वो देखने का आदी है, उसको देखे बगैर चैन नहीं आता, लुत्फ नहीं आता। लेकिन साथ में अल्लाह ताला ने इस नफ्स की खासियत ये रखी है, नफ्स की खासियत ये रखी है कि अगर कोई शख्स इस मशक्कत और तकलीफ के बावजूद एक मर्तबा डट जाए ना, कि चाहे मशक्कत हो या तकलीफ हो, चाहे दिल पर आरा चल जाए, तब भी ये काम नहीं करूंगा। जिस दिन ये शख्स नफ्स के सामने इस तरह डट गया, बस उस दिन से ये नफसानी ख्वाहिश खुद ब खुद ढीली पड़नी शुरू हो जाएगी, बस एक मर्तबा कदम उठाना पड़ेगा। सच है, एक मर्तबा कदम उठा लो, खुद ब खुद ढीली पड़ जाएगी। ये नफ्स और शैतान कमजोर के ऊपर शेर है, नफ्स और शैतान क्या, जो कमजोर बनता है उस पर ये शेर, और जो उसके सामने भीगी बिल्ली बना रहे, उसके तकाजों पर चलता रहे, उसके ऊपर एक छा जाता है और गालिब आ जाता है। और जो शख्स एक मर्तबा पुख्ता इरादा करके उसके सामने डट गया कि मैं ये काम नहीं करूंगा, चाहे कितना तकाजा हो, चाहे दिल पर आरे चल जाए, फिर ये नफ्स ढीला पड़ जाता है। और इस काम के न करने पर पहले दिन जितनी तकलीफ हुई थी, दूसरे दिन उससे कम होगी, तीसरे दिन उससे कम, और होते होते वो तकलीफ एक दिन बिल्कुल रफा हो जाएगी और नफ्स उसका आदी बन जाएगा। याद रखो, मुराकबे में ये होता है कि पहले तो बैठने नहीं देता, एक दिन बैठे ज्यादा तकलीफ हुई, दूसरे दिन उससे कम, तीसरे दिन उससे कम, महीना 2 महीने के बाद ये तकलीफें बिल्कुल जीरो हो जाएगी और बैठने में फिर मजा आएगा। तो एक मर्तबा डटना पड़ेगा, तो दीन को जिंदा करना है। ये तो मुजाहदे की हकीकत बता रहे, पिछले जो गया सब कुछ वो सारा का सारा दीन था और वो मुजाहदे के बगैर आ नहीं सकता। जी जी ये नफ्स जो है ना, वो दूध पीते बच्चे की तरह है। अल्लामा बुसेरी रहमतुल्लाह अलैह बहुत बड़े बुजुर्ग गुजरे हैं, जिनका कसीदा बुर्दा बहुत मशहूर है, जो हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम की शान में एक नातिया कसीदा है। उसमें उन्होंने एक अजीब व गरीब हकीमाना शेर कहा है, अन नफ्सो कल तिफली इन तहमल तहमलल हु शब अलैया हुब्बर रिजा व इन तफतमहु यनफतिमु। ये इंसान का नफ्स एक छोटे बच्चे की तरह है, कत्तिफली, जो मां का दूध पीता है और वो बच्चा दूध पीने का आदी बन गया है। अब अगर उससे दूध छुड़ाने की कोशिश करो तो बच्चा क्या करेगा? रोएगा, चिल्लाएगा, शब्बा अलैया, रोएगा, चिल्लाएगा, शोर करेगा। अब अगर माँ बाप ये सोचे कि दूध छुड़ाने से बच्चे को बड़ी तकलीफ हो रही है, चलो छोड़ो उसे दूध पीने दो और वो दूध पीता रहे, तो अल्लामा बूसी रहमतुल्लाह अलैह फरमाते हैं कि अगर बच्चे को इस तरह दूध पीने की हालत में छोड़ दिया तो नतीजा ये होगा कि वो जवान हो जाएगा, उससे दूध नहीं छूट पाएगा, इसलिए कि तुम उसकी तकलीफ, उसकी फरियाद, उसकी चीखों पुकार से डर गए, जिसका नतीजा ही निकला कि उससे दूध नहीं छुड़ा सके। अब अगर उसके सामने रोटी लाते हैं तो कहता है कि मैं तो नहीं खाऊंगा, मैं तो दूध ही पीऊंगा, लेकिन दुनिया में कोई माँ बाप ऐसे नहीं होंगे जो ये कहें कि चूंकि बच्चे को दूध छुड़ाने से तकलीफ हो रही है इसलिए दूध नहीं छुड़ाते। माँ बाप जानते हैं कि दूध छुड़ाने से रोएगा, चिल्लाएगा, रात को नींद नहीं आएगी, खुद भी जागेगा, हमें भी जगाएगा, लेकिन फिर भी दूध छुड़ाते हैं, इसलिए कि वो जानते हैं कि बच्चे की भलाई उसी में है। अगर आज उसको दूध न छुड़ाया गया तो सारी उम्र ये कभी रोटी खाने के लायक नहीं होगा। अल्लामा बुसेरी रहमतुल्लाह अलैह फरमाते हैं कि ये इंसान का नफ्स भी बच्चे के मानिंद है, उसके मुंह को गुनाह लगे हुए है, गुनाह का टेस्ट, गुनाह का लज्जत, गुनाह का जायका, उसकी चाट लगी हुई है। अगर तुमने उसको ऐसे ही छोड़ दिया कि चलो करने दो, गुनाह छुड़ाने से तकलीफ होगी, नजर गलत जगह पर पड़ती है, उसको हटाने में बड़ी तकलीफ होती है, जबान को झूठ बोलने की आदत पड़ गई है, झूठ बोलना छोड़ेंगे तो बड़ी तकलीफ होगी, इस जबान को मजलिस के अंदर बैठकर गिबत करने की आदत पड़ गई है, अगर उसको रोकेंगे तो बड़ी दिक्कत होगी, नफ्स इन बातों का आदी बन गया, रिश्वत लेने की आदत पड़ गई, अल्लाह बचाए सूद खाने की आदत पड़ गई और बहुत से गुनाहों की आदत पड़ गई है, और अब इन आदतों को छुड़ाने से नफ्स को तकलीफ हो रही है। अगर नफ्स की इस तकलीफ से घबरा कर और डर कर बैठ गए तो उसका नतीजा होगा कि सारी उम्र न कभी गुनाह छूटेंगे न करार मिलेगा, गुनाह नहीं छूट सकते, चैन नहीं मिल सकता। इंशाअल्लाह दूसरा कल करेंगे। तो इसलिए आज की बात का खुलासा क्या है? नफ्स की हकीकत, मुजाहदा की हकीकत। क्या है मुजाहदा की हकीकत? कि नफ्स जिन गुनाह की ख्वाहिशात कर रहा है उसकी मुखालिफत करना वाजिब फर्ज, और जो जायज कामों की ख्वाहिश कर रहा है उसमें कमी करना मुस्तहब है। ये था सारी बातों का खुलासा, उसी को समझा रहे थे। मुराकबा कर लेते।